ओम शांति। आज मिति 2082 साल फाल्गुन 26 गते मंगलवार। तदनुसार 10 मार्च 2026 शिव बाबा को अनमोल महावाक्य। मीछे बच्चे, सबै भन्दा ठूलो बीमारी हो देहाभिमान। यसबाट नै डाउनफल भएको छ। त्यसैले अब देही अभिमानी बन। प्रश्न: तिमी बच्चाहरूको कर्मातीत अवस्था कहिले हुनेछ? उत्तर: जब योग बलले कर्मभोगमाथि विजय प्राप्त गर्नेछौ, पुरा पुरा देही अभिमानी बन्नेछौ। यो देह अभिमान नै सबैभन्दा ठूलो रोग हो। यसैबाट दुनियाँ पतित भएको छ। देही अभिमानी बन्यो भने त्यो खुसी, त्यो नशा रहन्छ, चाल चलन पनि सुध्रिन्छ। गीत: रात के राही थक मत जाना, सुबह के मंजिल दूर नहीं। ओम शांति। राही को अर्थ त बच्चाहरूले सुन्यो। तिमी ब्रह्मामुख वंशावली ब्राह्मणहरू शिवाय अरू कसैले यो कुरा सम्झाउन सक्दैन। तिमी जो देवी देवता थियौ त मनुष्य, तर तिम्रो चाल चलन धेरै राम्रो थियो। तिमी सर्वगुण सम्पन्न स्वरकला सम्पूर्ण थियौ। तिमी विश्वका मालिक थियौ। इराल समानबाट कौडी समान कसरी बन्यो यो कुनै मानिसले जान्दैनन्। तिमी पनि नम्बरवार पुरुषार्थ अनुसार परिवर्तन भएका छौ। अहिले तिमी देवता बनेका छैनौ, पुनर्निर्माण भइरहेका छौ। कोही थोरै परिवर्तन भएका छन्, कसैको 5%, कसैको 10% आचरण परिवर्तन हुँदै जान्छ। दुनियाँलाई यो थाहा छैन भारतवर्ष नै स्वर्ग थियो भन्छन् पनि क्राइस्ट भन्दा 3000 वर्ष पहिला। भारतवर्षमा देवी देवता थिए। उनीहरूमा यस्ता गुण थिए जसकारण उनीहरूलाई भगवान भगवती भन्थे। अहिले त ती गुण छैनन्, मानिसको समझमा आउँदैन। भारतवर्ष जुन यति धनवान थियो, फेरि त्यसको पतन कसरी भयो त्यो पनि बाबा नै बसेर सम्झाउनुहुन्छ। जसको आचरण सुध्रिएको छ तिमीहरूले पनि सम्झाउन सक्छौ। बाबा भन्नुहुन्छ, प्यारा बच्चाहरू, तिमी देवी देवता हुँदा आत्माभिमानी थियो, फेरि रावण राज्य सुरु भएपछि देहाभिमानी बन्यो। तिमीलाई यो देहाभिमानको सबैभन्दा ठूलो बिमारी लागेको छ। सत्ययुगमा तिमी आत्माभिमानी थियो, धेरै सुखी थियो। कसले तिमीलाई यस्तो बनायो यो कसैले पनि जान्दैनन्। बाबा बसेर सम्झाउनुहुन्छ, तिम्रो पतन किन भयो? आफ्नो धर्मलाई बिर्सियो। भारतवर्ष कौडी बराबरको पनि रहेन, त्यसको मूल कारण के हो? देह अभिमान। ड्रामा यस्तो पनि बनेको छ, मानिसले यो जान्दैनन्, भारतवर्ष यति धनवान थियो, फेरि गरिब कसरी बन्यो? हामी आदि सनातन देवी देवता धर्मका थियौँ, फेरि हामी कसरी धर्मभ्रष्ट कर्मभ्रष्ट बन्यौ? बाबा सम्झाउनुहुन्छ, रावण राज्य आएपछि तिमी देहाभिमानी बन्यो, त्यसैले तिम्रो यो हाल हुन लाग्यो। सिँढीमा पनि देखाइएको छ कसरी पतन भयो। कौडी बराबर पनि नहुनुको मुख्य कारण देह अभिमान हो। यो कुरा पनि बाबा बसेर सम्झाउनुहुन्छ। शास्त्रहरूमा कल्पको अवधि लाखौं वर्ष लेखिदिएका छन्। आजकल समझदार छन् क्रिस्चियनहरू, उनीहरूले पनि भन्छन् क्राइस्ट भन्दा 3000 वर्ष पहिला प्याराडाइज स्वर्ग थियो। मानिसहरूले यो बुझ्न सक्दैनन्। प्राचीन भारतवर्ष नै थियो जसलाई स्वर्ग हेभिन भनिन्थ्यो। आजकल त विश्वको सम्पूर्ण इतिहास भूगोललाई जान्दै जान्दैनन्। थोरै बच्चाहरूमा अलिकति ज्ञान भयो भने देहाभिमान आउँछ, सम्झन्छन् हामी जस्तो कोही छैन। बाबा सम्झाउनुहुन्छ, भारतवर्षको यस्तो दुर्दशा किन भयो? बापू गान्धीले पनि भन्थे, पतित पावन आउनुहोस्, आएर रामराज्य स्थापना गर्नुहोस्। आत्मालाई अवश्य कुनै बेला बाबाबाट सुख मिलेको थियो, त्यसैले पतित पावनलाई याद गर्छन्। बाबा सम्झाउनुहुन्छ, मेरा बच्चाहरू जो शूद्रबाट परिवर्तन भएर ब्राह्मण बन्छन्, उनीहरू पनि पुरा देही अभिमानी बन्दैनन्, घरिघरि देह अभिमानमा आउँछन्। यो हो सबैभन्दा पुरानो रोग जसबाट यो हाल भएको छ। देही अभिमानी बन्नमा धेरै मेहनत छ। जति देही अभिमानी बन्नेछौ, त्यति बाबालाई याद गर्नेछौ, फेरि अथाह खुसी रहनुपर्छ। गाइन्छ, परभाथी यो पार ब्रह्ममा रहने परमेश्वरको वहाँ मिल्नुभयो, वहाँबाट 21 जन्मको वर्षा मिल्छ, बाँकी के चाहियो? तिमी केवल देही अभिमानी बन, मामेकम याद गर, चाहे गृहस्थ व्यवहारमा वश, सारा दुनियाँ देहाभिमानमा छ। भारतवर्ष जुन यति उच्च थियो, त्यसको पतन भएको छ। इतिहास भूगोल के हो यो कसैले बताउन सक्दैन। यी कुराहरू कुनै पनि शास्त्रमा छैनन्। देवताहरू आत्माभिमानी थिए, उनीहरूले जान्दथे एक देहलाई छोडेर अर्को लिनु छ। परमात्माभिमानी थिएनन्। तिमीले जति बाबालाई याद गर्छौ, देही अभिमानी रहन्छौ, त्यति धेरै मिठो बन्छौ। देह अभिमानमा आएपछि नै लडाईँ झगडा बाँदर पनि आउँछ। यो कुरा बाबाले सम्झाउनुहुन्छ। यी बाबाले पनि बुझेका छन्। बच्चाहरू देह अभिमानमा आएर शिव बाबालाई बिर्सिन्छन्। राम्रा राम्रा बच्चाहरू देह अभिमानमा हुन्छन्, देही अभिमानी बन्दै बन्दैनन्। तिमीले कसैलाई पनि यो बेहदको इतिहास भूगोल सम्झाउन सक्छौ। अवश्य सूर्यवंशी चन्द्रवंशी राजधानी थियो, ड्रामाको विषयमा कसैलाई पनि थाहा छैन। भारतवर्ष जुन यति गिरेको छ, यो पतनको जड हो देह अभिमान। बच्चाहरूमा पनि देह अभिमान आउँछ, यो बुझ्दैनन् हामीलाई कसले डाइरेक्सन दिनुहुन्छ। सदैव सम्झ, शिव बाबाले भन्नुहुन्छ। शिव बाबालाई याद नगरेपछि नै देह अभिमानमा आउँछन्। सारा दुनियाँ देह अभिमानी बनेको छ, त्यसैले बाबा भन्नुहुन्छ, मामेकम याद गर, आफूलाई आत्मा सम्झ। आत्माले यो देहद्वारा सुन्छ, पाठ खेल्छ। बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ। भाषण त धेरै राम्रो गर्छन्, तर चालचलन पनि त राम्रो हुनुपर्छ नि। देह अभिमान हुनाले फेल हुन्छन्, त्यो खुसी वा नशा रहँदैन। फेरि ठुला विकर्म पनि उनीहरूबाटै हुन्छ, जस कारण ठुलो दण्डको भागी बन्छन्। देह अभिमानी बनेपछि नै धेरै नोक्सान पार्छन्, धेरै सजाय खानुपर्छ। बाबा भन्नुहुन्छ, यो ईश्वरीय सरकार हुने, ईश्वरीय सरकारको राइट ह्यान्ड हुन् धर्मराज। तिमीले राम्रो कर्म गरेका रहेछौ भने त्यसको फल राम्रो मिल्छ, नराम्रो कर्म गरेका रहेछौ भने त्यसको सजाय खान्छौ। सबै गर्व जेलमा पनि सजाय खान्छन्, त्यसको पनि एउटा कहानी छ। यी सबै कुरा यस समयका हुन्। महिमा एक बाबाको हुन्छ, अरू कसैको महिमा छैन। त्यसैले लेखिन्छ, हेरा समान त्रिमूर्ति शिव जयन्ती, बाँकी सबै छन् कौडी बराबर। शिव बाबा बाहेक अरू कसैले पावन बनाउन सक्दैन। पावन बन्छन्, फेरि रावणले पतित बनाउँछ, जस कारण सबै देह अभिमानी बनेका छन्। अब तिमी देही अभिमानी बन्छौ। यो देही अभिमानी अवस्था 21 जन्म चल्छ, त्यसैले बलिहारी एकको गायन गरिन्छ। विश्वलाई स्वर्ग बनाउने शिव बाबा हुनुहुन्छ, यो कसैलाई पनि थाहा छैन। शिव बाबा कहिले आउनुभयो, वहाँको इतिहास त सबैभन्दा पहिला सुरु हुनुपर्छ। शिव बनिन्छ नै परमपिता परमात्मालाई। तिमीलाई थाहा छ, देह अभिमानको कारण पतन हुन्छ। यस्तो भएपछि मात्र त बाबा आउनुहुन्छ उत्थान गर्न। उत्थान र पतन, दिन र रात, ज्ञान सूर्य प्रकट भयो, अज्ञान अन्धकार विनाश। सबैभन्दा ज्यादा ज्ञान हो यो देहाभिमान। आत्माको विषयमा त कसैलाई पनि थाहा छैन। आत्मा नै परमात्मा भनिदिन्छन्। त्यसैले कति पापात्मा भएका छन्, त्यसैले पतन भएको छ। 84 जन्म लिएका छन्, सिँढी तल ओर्लिँदै आएका छन्। यो खेल बनेको छ। यो विश्वको इतिहास भूगोल तिमी बच्चाहरूलाई थाहा छ, अरू कसैलाई थाहा छैन। विश्वको पतन कसरी भयो उनीहरूले त सम्झन्छन्। विज्ञानले धेरै तरक्की गरेको छ, यो बुझ्दैनन्। दुनियाँ झन पतित नर्क बनेको छ। देह अभिमान धेरै छ। बाबा भन्नुहुन्छ, अब तिमी देही अभिमानी बन्नु छ। राम्रा राम्रा महारथी धेरै छन्, ज्ञान धेरै राम्रो सुनाउँछन्, तर देह अभिमान पुरा हटेको हुँदैन। देह अभिमानको कारण कसैमा क्रोधको अंश, कसैमा मोहको अंश, केही न केही छ। चाल चलन सुध्रिनु पर्छ नि, धेरै धेरै मिठो बन्नु पर्छ। त्यसैले उदाहरण दिन्छन्, बाघ र बाख्रा सँगसँगै पानी पिउँछन्। त्यहाँ कुनै यस्ता दुःख दिने जनावर पनि हुँदैनन्। यी कुराहरू पनि मुस्किलले कसैले जान्दछन्, नम्बरवार सम्झन्छन्। कर्म भोग निस्किन, कर्मातीत अवस्था हुन, यो मुस्किल छ। धेरै देह अभिमानमा आउँछन्। थाहा हुँदैन हामीलाई यो मत कसले दिनुहुन्छ, श्रीमत श्री कृष्णद्वारा कसरी मिल्छ। शिव बाबा भन्नुहुन्छ, यिनी बिना मैले श्रीमत कसरी दिन्छु, यिनी मेरो स्थायी रथ हुन्। देह अभिमानमा आएर उल्टो सुल्टो कार्य गरेर सित्तैमा आफ्नो बर्बादी नगर, नत्र नतिजा के होला, धेरै सानो पद पाउनेछौ। पढेकाको अगाडि नपढेकाले भारी बोक्नेछन्। धेरैले भन्छन्, विश्वको इतिहास भूगोल जुन भरिपूर्ण हुनुपर्ने हो त्यो छैन। त्यसैले उनीहरूलाई सम्झाउनु पर्छ। तिमी बाहेक अरू कसैले त सम्झाउन सक्दैन, तर यसमा देही अभिमानी स्थिति हुनुपर्छ। उनीहरूले नै उच्च पद पाउन सक्छन्। अहिले त कर्मातीत अवस्था कसैको भएको छैन। यिनी माथि त धेरै झन्झट छ, कति फिक्र हुन्छ। हुन त बुझेका छन्, सबै ड्रामा अनुसार हुन्छ। फेरि पनि सम्झाउनको लागि युक्तिहरू त रच्नु पर्छ नि। त्यसैले बाबा भन्नुहुन्छ, तिमी धेरै देही अभिमानी बन्न सक्छौ, तिमी माथि कुनै बोझ छैन, बाबा माथि त बोझ छ। हेड त यिनी हुन्ने प्रजापिता ब्रह्मा, तर यो कसैलाई थाहा छैन, यिनमा शिव बाबा बस्नु भएको छ। तिमीहरू मध्ये पनि कोही मुस्किलले यो निश्चयमा रहन्छन्। त्यसैले यो विश्वको इतिहास भूगोल जान्नु पर्छ नि। भारत वर्षमा स्वर्ग कहिले थियो, फेरि त्यो स्वर्ग कहाँ गयो, कसरी पतन भयो, यो कसैलाई थाहा छैन। तिमीले नसम्झाएसम्म कसैले बुझ्न सक्दैन। त्यसैले बाबाले डाइरेक्सन दिनुहुन्छ, लेखापढी गरे भने स्कुलहरूमा विश्वको इतिहास भूगोल बताउनु पर्छ, पतनको विषयमा भाषण गर्नुपर्छ। भारत वर्ष हिरा समान थियो, त्यो फेरि कौडी समान कसरी बन्यो, यसको लागि कति वर्ष लाग्यो, हामीले सम्झाउँछौँ। यस्ता पर्साहरू एरोप्लेनद्वारा खसाल्न सकिन्छ। सम्झाउने धेरै होसियार हुनुपर्छ। सरकारले चाह्यो भने सरकारकै हाल विज्ञान भवन जुन दिल्लीमा छ, त्यहाँ सबैलाई बोलाउनु पर्छ, अखबारमा पनि छाप्नुपर्छ, कार्ड पनि सबैलाई पठाइदिनुपर्छ। हामीले तपाईँलाई सारा विश्वको इतिहास भूगोल आदिदेखि अन्त्यसम्म सम्झाउँछौँ। आफै आउनेछन् जानेछन्, पैसाको त कुरा नै छैन। मानव मसंग कोही भेट भयो, केही उपहार दिन खोज्यो भने मैले लिन सक्दिन, सेवा गर्नको लागि काममा लगाइदिन्छु, बाँकी मैले लिन सक्दिन। बाबा भन्नुहुन्छ, मैले तिमीसँग दान लिएर के गर्छु? जुन फेरि भरेर दिनुपर्छ, म पक्का सर्राफ हुँ। अच्छा, मिठे मिठे सिकिल दे बच्चाहरूप्रति माता पिता बाप दादाको याद प्यार एवं गुड मर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते, रुहानी बच्चाहरूको रुहानी बाबालाई गुड मर्निङ नमस्ते। धारणाको लागि मुख्य सार नम्बर एक, देह अभिमानमा आएर कुनै पनि उल्टो सुल्टो कार्य गर्नु छैन, देही अभिमानी बन्ने पुरा पुरा पुरुषार्थ गर्नु छ, आफ्नो चाल चलन सुधारिरहनु छ। नम्बर दुई, धेरै धेरै मिठो शीतल बन्नु छ, भित्र क्रोध मोहको जुन भूत छ त्यसलाई निकालिदिनु छ। आजको बाबाको वरदान, रिगार्ड दिने रेकर्ड ठिक राखेर खुसीको महादान गर्ने पुण्यात्मा भव। रिगार्ड दिने रेकर्ड ठिक राखेर खुसीको महादान गर्ने पुण्यात्मा भव। विस्तार, वर्तमान समय चारैतिर रिगार्ड दिने रेकर्ड ठिक पार्न आवश्यक छ, यही रेकर्ड फेरि चारैतिर बज्छ। रिगार्ड दिनु छ र रिगार्ड लिनु छ, सानालाई पनि सम्मान देऊ, ठुलालाई पनि सम्मान देऊ। यो रिगार्डको रेकर्ड अहिले निस्कनुपर्छ, त्यसपछि खुसीको दान गर्ने महादानी पुण्यात्मा बन्ने छौ। कसैलाई रिगार्ड दिएर खुसी बनाइदिनु यो ठूलो भन्दा ठूलो पुण्यको काम हो, सेवा हो। स्लोगन, हर पललाई अन्तिम पल सम्झेर चल्यो भने एभर रेडी रहनेछौ, हर पललाई अन्तिम पल सम्झेर चल्यो भने एभर रेडी रहनेछौ। मातेश्वरीजीका अनमोल महावाक्य पहिलो छ, तमोगुणी मायाको विस्तार। सत्वगुणी, रजोगुणी, तमोगुणी यी तीन शब्द भनिन्छ, यसलाई यथार्थ रूपमा बुझ्न जरुरी छ। मानिसहरूले सम्झन्छन् यी तिनै गुण सँगसँगै चलिरहन्छन्, तर विवेकले के भन्छ? के यी तिनै गुण सँगसँगै चल्दै आएका छन् वा तिनै गुणको पार्ट अलग अलग युगमा हुन्छ? विवेकले त यस्तै भन्छ, यी तिनै गुण सँगसँगै चल्दैनन्। सत्ययुग हुँदा सत्वगुण हुन्छ, द्वापर हुँदा रजोगुण हुन्छ र कलियुग हुँदा तमोगुण हुन्छ। सतो हुँदा तमो रजो हुँदैन, रजो हुँदा फेरि सतो गुण हुँदैन। मानिसहरूले त यस्तै सम्झेर बसेका छन्, यी तिनै गुण सँगसँगै चल्दै आउँछन्। यो कुरा भन्नु सरासर भूल हो। उनीहरूले सम्झन्छन् मानिसले सत्य बोल्छन्, पाप कर्म गर्दैनन्, त्यसैले उनीहरू सत्वगुणी हुन्छन्। तर विवेकले भन्छ, हामीले सत्वगुण भन्छौँ भने यो सत्वगुणको मतलब हो सम्पूर्ण सुख, अर्थात् सारा सृष्टि सत्वगुणी छ। बाँकी यस्तो भन्दैनौ, जसले सत्य बोल्छ ऊ सत्वगुणी हो र जसले झुटो बोल्छ ऊ कलियुगी तमोगुणी हो। यसरी नै दुनियाँ चल्दै आएको छ। अब हामीले सत्ययुग भन्छौँ भने यसको मतलब हो सारा सृष्टि सत्वगुणी सत्व प्रधान हुनुपर्छ। हो, कुनै समयमा यस्तो सत्ययुग थियो जहाँ सारा संसार सत्वगुणी थियो, अब त्यो सत्ययुग छैन। अहिले त हो कलियुगी दुनियाँ, अर्थात् सारा सृष्टिमा तमो प्रधानताको राज्य छ। यो तमोगुणी समयमा फेरि सत्वगुण कहाँबाट आयो? अहिले छ गोरन्धकार, जसलाई ब्रह्माको रात भनिन्छ। ब्रह्माको दिन हो सत्ययुग र ब्रह्माको रात हो कलियुग, त्यसैले हामीले दुवैलाई मिसाउन सक्दैनौ। दोस्रो छ, कलियुगी असार संसारबाट सत्ययुगी सार भएको दुनियाँमा लैजाने एक परमात्माको नै काम हो। यो कलियुगी संसारलाई असार संसार किन भनिन्छ? किनकि यो दुनियामा कुनै सार छैन, अर्थात् कुनै पनि वस्तुमा त्यो तागत रहेन, अर्थात् सुख शान्ति पवित्रता छैन। जुन यो सृष्टिमा कुनै समयमा सुख शान्ति पवित्रता थियो, अब त्यो तागत छैन, किनकि यो सृष्टिमा पाँच भूतहरू प्रवेश भएका छन्। यसै कारण यो सृष्टिलाई भयको सागर अथवा कर्मबन्धनको सागर भनिन्छ। त्यसैले त मानिसहरू दुखी भएर परमात्मालाई पुकारिरहेका छन्, परमात्मा हामीलाई भवसागरबाट पार गर्नुहोस्, यसबाट सिद्ध हुन्छ अवश्य कुनै अभय अर्थात् निर्भयताको संसार पनि छ जहाँ जान चाहन्छन्। त्यसैले यो संसारलाई पापको सागर भनिन्छ, जसबाट पार गरेर पुण्य आत्मा भएको दुनियाँमा जान चाहन्छन्। दुनियाँ दुई छन्, एक सत्ययुगी सार भएको दुनियाँ, अर्को हो कलियुगी असार दुनियाँ। दुवै दुनियाँ यो सृष्टिमा हुन्छन्। अहिले परमात्माले त्यो सार भएको दुनियाँ स्थापना गरिरहनु भएको छ। अच्छा, ओम शान्ति। बाबाको अव्यक्त इशारा निश्चयको फाउन्डेसनलाई मजबुत बनाएर सदा निर्भय र निश्चिन्त बन। जसरी ज्ञानको विषय छ, त्यसरी नै सेवाको पनि विषय छ। जो यसमा विश्वासी निश्चय बुद्धि छ, उसैले धेरै नम्बर ल्याउन सक्छ। बिहानदेखि रातिसम्म आफ्नो निश्चित प्रोग्राम डेली डायरी बनाऊ, किनकि तिमी जिम्मेवार आत्माहरू हौ, साधारण आत्माहरू होइनौ, विश्व कल्याणकारी आत्माहरू हौ। त्यसैले जो जति ठूलो मानिस हुन्छ, त्यति उसको दिनचर्या सेट हुन्छ। सोमान, म पुण्य आत्मा हुँ। ओम शान्ति।